Okay guys, assalamu alaikum, namaskar, sat sri akal, kaim chop, khair agle ji, I am new. اپنے پروگرام میں کہتے ہیں آپ تمام کو خوش آمدید اور شکریہ ادا کرتے ہیں اکسا کا فار ڈوئنگ سچ اے لولی شو ایز یوزول. سو تھینک یو ویری ویری مچ اکسا. ہیو اے سیف جرنی ہوم. And now, as we have promised you throughout the World Cup and, of course, the England-Pakistan series, we'll bring you some cricket analysts from Pakistan. I will be talking about the cricket, the World Cup. ہمیں join کیا ہے عالیہ رشید صاحبہ نے. She is known to be the first Pakistani female journalist to represent cricket at an international kind of level. So she has covered almost every cricketing event inside Pakistan and outside Pakistan as well. And she has a very, very good grip, I would say, on Team Pakistan. So we'll be talking to her about the current performance of Pakistan cricket team, especially the second ODI. Her playing 11 tomorrow. And of course, the ball tampering. A video was circulated on social media, after which ICC had to issue a press release saying that they found nothing suspicious. تو عالیہ رشید صاحبہ سے بھی پوچھیں گے کہ کیا سمجھتی ہیں وہ کہ بال ٹیمپرنگ ہوئی تھی سیکنڈ او ڈی آئی میں یا نہیں ہوئی. اینڈ اگر آپ کا بھی کوئی سوال ہے, کوئی آپ سوال کرنا چاہتے ہیں عالیہ رشید صاحبہ سے ریگارڈنگ دی پاکستان کرکٹ ٹیم, شی ہیز ایکچولی ورکڈ ویری کلوزلی ود لاہور قلندرز اینڈ شی واز ان آر شو. ایکچولی شی کیم ٹوائس بیفور. This is the third time, so huge thank you to Ali Rashid Saiba. She is a very, very busy journalist. And iske bawajood unhone hame waqt diya, to bahut shukriya. Unhe ek minute mein hum shamil karte hain apne program mein. Meanwhile, aap hamare saath rahiyega. Agar aapne kuch sunna hai, sunana hai, to next hour mein aapse baat cheet rahegi. Mere saath maujood rahengi Ali Rashid Saiba, Danish Anis Sheikh sahab aur Mirza Iqbal Beg sahab. اور پھر اس کے بعد اگلے آور میں آپ کی جو ریکویسٹ اور ڈیڈیکیشنز ہوں گی نعت کے, نعتیہ کلام یا حمدیہ کلام کے حوالے سے, وہ بھی پلے کریں گے. مین وائل, آپ کرکٹ کے حوالے سے کوئی بھی اپ ڈیٹ جاننا چاہتے ہیں, کرکٹ کے حوالے سے کوئی بھی کوشچن کرنا چاہتے ہیں, تو نمبر بہت ہی آسان ہے 0748417705. بالکل جناب, ہمیں جوائن کر چکی ہیں عالیہ رشید صاحبہ آل دا وے فرام پاکستان, اور ان سے پوچھیں گے کہ جو پاکستان کی پرفارمنس رہی ابھی تک اس دور میں انگلینڈ کے ورلڈ کپ کے حوالے سے, پاکستان ٹیم کے کتنے چانسز ہیں, اور اسپیشلی جو بال ٹیمپرنگ کا ایک ایشو جو ہمیں سیکنڈ او ڈی آئی میں نظر آیا, اس حوالے سے بھی بات چیت کرتے ہیں ان سے. السلام علیکم.
جی السلام علیکم, سب سننے والوں کو سلام.
وعلیکم السلام, آپ کو سب سے پہلے رمضان کی ڈھیروں مبارکباد اور بہت شکریہ وقت دینے کے لیے.
آپ سب کو بھی.
عالیہ صاحبہ, بتائیے گا کہ بال ٹیمپرنگ کے حوالے سے آئی سی سی نے ایک پریس ریلیز جاری کیا جس میں کہتے ہیں کہ کچھ بھی ایسا سسپیشس نہیں تھا وہ جو بھی ویڈیو سرکولیٹ ہو رہا تھا. آپ کیا سمجھتی ہیں بحیثیت جرنلسٹ کہ واز دیر سم تھنگ رانگ, اور کہ بس ہمارے لوگوں کو صرف عادت ہی ہے کہ ہم بلا وجہ ہر چیز کی بات کو اچھالنا شروع کر دیتے ہیں؟
نہیں, میرا خیال ہے کہ ایسی بات نہیں ہے. جو ایکشن تھا اس کو دیکھتے ہوئے ظاہر ہے تھوڑا بہت ڈاؤٹ تو پیدا ہوتا ہے, لیکن مسئلہ صرف یہ ہے کہ مجھے لگتا ہے کہ آئی سی سی ان ساری چیزوں کا ذمہ دار ہے جنہوں نے ون ڈے کو بالکل ایک ون سائیڈڈ گیم بنا دیا ہے. تو جو بالرز ہیں وہ اپنے لیے میرا خیال ہے کچھ نہ کچھ کوشش کر رہے ہوتے ہیں کہ کسی طرح ریورس مل جائے. آپ کو پتا ہے دونوں اینڈ سے نئی گیند ہوتی ہے, اور تھوڑا بہت اگر ایک سائڈ سے آپ کو پتا ریورس کرنے کے لیے ایک سائڈ پہ شائن چاہیے ہوتی ہے, دوسری سائڈ پہ رف کرنا بال کو, تو اگر اس طرح کی کوئی ایفرٹ ہو رہی ہوتی ہے یو نو ود ان لیگل جو باؤنڈریز ہے اس کے اندر رہتے ہوئے, तो वो तो आपका राइट होता है, वो तो कोई ऐसी बात नहीं होती। लेकिन हम हतमी तौर पर कोई चीज नहीं कह सकते, अगर ऐसी कोई चीज होती तो यकीनन पाकिस्तान क्रिकेट बोर्ड उस पर एक्शन लेता, अगर एक्शन नहीं लिया गया है तो इसका मतलब यही है कि ऐसी कंफ्यूजन नहीं होनी चाहिए।
सही। आलिया साहिबा, बॉल की क्वालिटी के हवाले से भी बहुत से सवालात हुए, कह रहे हैं कि रॉयल वनडे जो कप हो रहा है यहाँ पे, जिसका सेमीफाइनल अजहर अली ने 5 विकेटें ली थी, वो जीते भी, कह रहे हैं कि उसमें भी यही गेंद इस्तेमाल की गई थी और उसकी क्वालिटी भी ऐसी ही है। अगर वर्ल्ड कप में भी ऐसी ही क्वालिटी की गेंद इस्तेमाल की गई तो क्या आप समझती नहीं है कि ये शकूक व शुबहात और भी ज़्यादा होंगे? कहा यही जा रहा है कि ये बॉल की क्वालिटी ऐसी है, बल्कि ये नहीं है कि बॉलर्स कुछ करना चाह रहे हैं, दिस इज़ द क्वालिटी ऑफ द बॉल। व्हाट डू यू से अबाउट दैट?
मेरा जो महदूद नॉलेज है उसमें तो वो मैं यही कह सकती हूँ कि वो जो एक लेयर होती है लेदर की, ये उसकी क्वालिटी पे बहुत ज्यादा डिपेंड करता है, फिर सीम की क्वालिटी पे बहुत डिपेंड करता है। मगर हमने जो कल परसों यानी जो हम मैच देख रहे हैं उसमें तो ज्यादातर हमने देखा कि क्रॉस सीम बॉलिंग हो रही थी और रिवर्स तो मुझे कहीं नजर नहीं आई। आप बता सकते हैं अगर आप लोग, तो शायद आपने नोट किया, वरना मुझे तो नहीं लगा, क्योंकि आप रिवर्स हासिल करने के लिए सब कुछ कर रहे होते हैं और स्विंग हासिल करने के लिए कर रहे होते हैं, तो थोड़ा बहुत ये कहा जा सकता है। और इसका मतलब फिर हम इसको, इस बात को इस तरह भी मैं लूँ कि जो अजहर ने 5 विकेट ली हैं वो भी तुक्के से ले ली हैं या कोई बॉल टेम्परिंग करके ली हैं? आई डोंट थिंक सो।
सही। अच्छा आलिया साहिबा, वनडे, सेकंड वनडे के हवाले से बात करते हैं। पाकिस्तान टीम बहुत ज़बरदस्त उस वनडे में, उन्होंने कम से कम बैटिंग बहुत ज़बरदस्त की। क्या समझती हैं आपके कौन सी ऐसी चीज़ें थी अपार्ट फ्रॉम बॉलिंग कि अगर पाकिस्तान उन पर काबू पा लेता, स्पेशली इन द बैटिंग डिपार्टमेंट, तो पाकिस्तान ये मैच जीत सकता था? महज 13 रन तो कुछ भी नहीं है, 374 का जो टारगेट था उसके पीछे जाते हुए पाकिस्तान 361 करता है। सो इट्स अ बिग अचीवमेंट। पाकिस्तान को यही समझा जाता है कि वो रन स्कोर नहीं कर सकते, बैटिंग यूनिट इतना अच्छा नहीं है, इसके बावजूद माशाल्लाह से बहुत जबरदस्त परफॉर्मेंस रही। लेकिन ऐसी चीजें, एज एन एनालिस्ट आप क्या समझती हैं कि कहां पे कुछ ऐसी चीजें थी अगर पाकिस्तान काबू पा लेता तो ये मैच जीत सकता था?
देखिए, मुझे तो लगता है कि काफी कॉन्फिडेंस हासिल किया है पाकिस्तान टीम ने बैटिंग के पॉइंट ऑफ व्यू से, इसलिए कि आगे वर्ल्ड कप है जिसके ऊपर मेन टारगेट हमने वर्ल्ड कप को किया हुआ है, तो ये जो इतना बड़ा टारगेट था, आपको पता है कि 350 तो पाकिस्तान के लिए क्रॉस करना बहुत ही मुश्किल होता है। मगर ये हमें नहीं भूलना चाहिए कि जो कंडीशंस थी वो बहुत ज्यादा बैटिंग को सपोर्ट कर रही थी, और इसी सिलसिले में, इसी हवाले से मैं ये बात कहती चलूं कि अब अगर कंडीशंस इतनी ज्यादा बैट्समैन को फेवर कर रही हों, और तो उसके साथ साथ फिर जो बॉलर्स हैं वो भी डेफिनेटली फ्रस्ट्रेट होते हैं क्योंकि दोनों नई गेंदें इस्तेमाल हो रही होती हैं, तो वो भी एक इशू है। लेकिन जहां तक आपने बैटिंग की बात की, देखिए ओडीआई का जो रिजल्ट है या ओडीआई जो मेनली डिपेंड करता है वो इस चीज पर करता है कि आपकी विनिंग मेंटेलिटी क्या है, आपके पास मैच विनर्स कितने हैं, आपकी टीम अपनी स्ट्रैटेजी को कितने अच्छे तरीके से इम्प्लीमेंट कर सकती है। ठीक, वो कहते हैं ना, वो फाइट में कुत्ते का साइज नहीं, कुत्ते में फाइट देखी जाती है। तो वो जो फाइट है ना वो बहुत इंपॉर्टेंट चीज है, और वो फाइट हमें नजर आई क्योंकि टॉस जीतने के बाद जो गलती ही कही जा सकती है वो ये सरफराज ने जो बैटिंग का, हम नहीं मालूम कि अभी तक उन्होंने ये फैसला क्यों किया, क्योंकि उसकी कोई वजाहत ऑफिशियली तो नहीं उन्होंने किसी इंटरव्यू में दी कि एक इतना बैटिंग ट्रैक जो है उस पर अगर आप बड़ा स्कोर करते तो मुमकिन है कि हमारे बॉलर जो है वो कंट्रोल कर लेते। मेरा ख्याल है शायद वो बारिश की जो प्रोडिक्शन थी उसके पेश नजर ऐसा किया गया था। लेकिन जो आप गलतियों की बात कर रहे हैं, जो छोटी मोटी बात मुझे नजर आई है जो कि नतायज पे इवेंचुअली बहुत बुरे असर डालती हैं, वो आपकी फैसला साजी होती है।
सही।
ठीक है, वो फैसले जो आपने उस वक्त करने होते हैं, ये प्रोफेशनल गेम में ना कोई एक्सक्यूज नहीं होता, आपकी हर मूव हर पॉइंट पर आपको अकाउंटेबल होना पड़ता है। मुझे सरफराज सिर्फ ये बताते हैं कि वो छठे नंबर पे क्यों आए, सरफराज को चौथे नंबर पे आना चाहिए था, आसिफ को नीचे आना चाहिए था। अगर देखें, इनिंग्स आपने बनानी है, आपने शुरू के जो पहला पावर प्ले है उसमें 66 रन बनाए हैं, ठीक है, तो आपके जो दो ओपनर से शुरू करते हैं ना, अब अगर फखर नहीं चलता तो फिर हम कहते हैं जी वो फखर नहीं चला, तो हम अब ये देखें इंटरनेशनल क्रिकेट में आप, ये तो नहीं हो सकता कि एक ही प्लेयर के ऊपर डिपेंडेंट हो जाए। अगर वो चलेगा खेलेगा तो जी पाकिस्तान जीतेगा, वरना पाकिस्तान नहीं जीतेगा, ये गलत बात है। मुझे इमाम की खुशी हुई कि उन्होंने अपना स्ट्राइक रेट जो है वो 80 पे लेके गए, तकरीबन वो 60s में खेलते हैं, उनके ऊपर तनकीद भी बहुत हो रही थी, और बेहतर खेले, लेकिन उसके बावजूद ज्यादा बेहतर खेलने की उनको भी जरूरत है। फिर उसके बाद आप दूसरे पावर प्ले में बाबर बहुत अच्छा खेलते हैं, यहाँ पे बहुत सारे हमारे जो कलीग्स हैं प्लेयर्स भी हैं वो تاکید کر رہے ہیں کہ رنا بال اگر بابر کھیلیں گے تو یہ او ڈی آئی میں مشکل ہوگی, لیکن مجھے یہ لگتا ہے کہ بابر کو ہمیں نہیں چھیڑنا چاہیے. بابر اعظم کو, صرف واحد بابر اعظم کو یہ چانس ملنا چاہیے کہ وہ آرام سے کھیلیں, وہ اننگز کو اینکر کریں, وہ بنائیں اور اوپر والے اپنا رول ادا کریں اور نیچے والے اپنا رول ادا کریں. ٹھیک ہے, تو وہ ایک ایک جو مومنٹم ہے وہ لے کے جانے والا ایک پلیئر ہونا چاہیے. تو وہ اب آخری جو جیسے آپ نے خود فرمایا کہ 12-13 رنز کے بعد ہارنا جو ہے وہ بڑی تکلیف دہ بات ہے, کیونکہ آخری جو پاور پلے ہے اس میں ہم نے پھر جہاں ہمیں اصل میں جیتنا چاہیے تھا وہاں ہم نے صرف 85 رنز بنائے 10 اوورز میں.
صحیح,
ٹھیک ہے, تو اس کا مطلب میں اس سے ایگری نہیں کرتی کہ جی صرف چھکے مارنے والا ہی بندہ ہوگا تو آپ میچ جیتیں گے. میچ جیتنے کے لیے آپ کو جو پلاننگ کرنی پڑتی ہے, چاہے وہ سنگل ڈبل کے ساتھ ہو, آپ نے رن ریٹ کو ذہن میں رکھنا ہوتا ہے اور اس کے بعد اپنے اندر اپنے پلانز میں فلیکسیبلٹی پیدا کرنی ہوتی ہے. تو مجھے یہ لگتا ہے کہ جو غلطی ہوئی ہے, میجر غلطی, وہ سرفراز کا چار پہ نہ آنا ہے.
صحیح صحیح. عالیہ صاحبہ, ہمارے پاس یہاں پہ کچھ سوالات بھی ہیں اور بہت سے لوگوں نے جب یہ ون ڈے ہم ہارے تو اس کے بعد بہت سے لوگوں نے فہیم اشرف پہ بہت تنقید کی, ان کے جو آل راؤنڈر کا جو ان کے ساتھ ٹیگ لگا وہ اس کو بہت زیادہ کوسچن کیا. ہمارے پاس بھی عرفان صاحب کا یہاں پہ ایک سوال آ چکا ہے, کہہ رہے ہیں کہ عالیہ صاحبہ سے ذرا پوچھے گا کہ آپ ریٹ کرتی ہیں فہیم اشرف کو ایز این آل راؤنڈر, کیونکہ ابھی تک ان کی کوئی بھی ایسی اننگز نہیں ہے جس میں پاکستان ان کی اننگ کی وجہ سے جیتا ہو یا ان کی بالنگ کی وجہ سے جیتا ہو. کیا وہ اوور ریٹڈ پلیئر نہیں ہے؟ آپ کا کیا کہنا ہے؟ عرفان صاحب کا یہ سوال ہے آپ سے.
جی عرفان صاحب, بہت اچھا سوال ہے, لیکن اس کا جواب یہ بنتا ہے کہ میرے بجائے آپ مکی آرتھر سے پوچھیں یا سلیکٹر سے پوچھیں کہ کیا وہ آل راؤنڈر کا سلاٹ میں سمجھتے ہیں کہ یہ فہیم اشرف جو ہیں وہ آئیڈیل پلیئر ہیں. مطلب اگر فہیم اشرف نے ایک سائیڈ میچ میں پرفارمنس دی اور اس کے بعد وہ بالنگ انہوں نے اچھی کرنے کی کوشش کی, کافی امپروو بھی کیا, لیکن 6 گیمز میں 1 وکٹ ہے ابھی ان کی, تقریباً 190 کی ان کی ایوریج ہے 2019 میں, تو وہ آٹومیٹک چوائس کیسے بن گئے؟ ٹھیک ہے, آپ یہ سارے کوشچنز جو ہیں یہ ان لوگوں کو کرنے چاہیے, ان کو سمجھنے چاہیے جو کہ ٹیم سلیکٹ کر رہے ہیں. آپ کے آتے سے زیادہ ٹیم تو مطلب سلیکٹ ہی نہیں ہے. آپ عامر یامین کی پرفارمنس بہت اچھی تھی, آپ اس کو کیوں نہیں ریٹ کرتے؟ میں کہتی ہوں کہ افتخار احمد جو ہیں وہ آف اسپنر بھی ہیں اور اتنا اچھا بھی, انہوں نے پاکستان کپ میں بھی سکور اتنا زبردست کیا, ہم ان کو کیوں نہیں وہ ہائی لائٹ کرتے؟ اس لیے کہ ہم نے صرف 20-25 پلیئر جو ہیں ان کو اپنے ارد گرد رکھا ہوا ہے جو پی ایس ایل کے ذریعے زیادہ تر موسٹلی ہائی لائٹ ہوتے ہیں, اور انہیں مکی آرتھر کے پھر کچھ لائکنگ ڈس لائکنگ اتنی اسٹرانگ ہے ان کی کہ وہ جن کے اوپر ٹرسٹ کرتے ہیں آنکھ بند کر کے بس انہی کے ساتھ چلے جا رہے ہیں اور پھر یہ نہیں دیکھ رہے کہ وہ امپروومنٹ کر رہے ہیں یا نہیں کر رہے. مجھے امپرووائزیشن بہت کم نظر آ رہی ہے. اب حسن علی پہ ہم اتنا زیادہ ڈپینڈ کر رہے ہیں کہ مڈل اوورز میں, وہ آپ کو پتا ہے چیمپئنز ٹرافی جتوانے میں بھی ان کا بڑا کردار رہا ہے عامر کی 3 وکٹوں کے علاوہ, لیکن اب آپ دیکھتے ہیں تو وہ آپ کو وہ پیشن, وہ محنت, وہ بات نظر نہیں آتی جو ہمیں بمراہ میں نظر آتی ہے. ٹھیک ہے, تو یہ کہنے کا مقصد ہے کہ جو لوگ سلیکٹ کر رہے ہیں, جو لوگ ان کے ساتھ کام کر رہے ہیں, سوال تو اور اکاؤنٹیبلٹی تو ان سے ہونی چاہیے کہ وہ کس بنیاد پہ ترجیح دے رہے ہیں ان پلیئرز کو.
صحیح, بالکل صحیح, اور یہی سوالات جو اکثر ہیں وہ لوگ سوشل میڈیا پہ پوچھتے بھی رہتے ہیں, لیکن پی سی بی کی جانب سے اس طرح کا کوئی جواب نہیں آتا کہ وہ کیوں فہیم اشرف کو بار بار سلیکٹ کر رہے ہیں حالانکہ ان کی کوئی پرفارمنس نہیں ہے. ایک اور انفارچونیٹ نیوز آج آئی محمد عامر کے حوالے سے کہ چکن پاکس ہیں انہیں اور شاید وہ ورلڈ کپ جو ٹیم ہے اس کا حصہ نہ بن سکیں. بہت سے لوگوں کی یہ رائے تھی کیونکہ وہ کاؤنٹی کا تجربہ بھی رکھتے ہیں, یہاں پہ کھیل چکے ہیں, تو وہ بہت ہی لیتھل ثابت ہو سکتے تھے پاکستان ٹیم کے لیے. تو اب اگر محمد عامر ہمارے پاس اویلیبل نہیں ہے, 17 جو پلیئر آئے ہیں, آپ کیا سمجھتی ہیں کہ یہ ہمارے پاس بیسٹ اویلیبل اسکواڈ ہے؟ اب ہمارے پاس جو اویلیبل ہے اب ہم نے آبویسلی اسی کے ساتھ کھیلنا ہے, تو کیا آپ سمجھتی ہیں کس کو یوٹیلائز کرنا چاہیے اور کسے ڈراپ کرنا چاہیے؟ ہمارے پاس پیچھے 16 پلیئرز ہیں, ایک پلیئر کی جو ریپلیسمنٹ ہے آصف کی, اس کو کس پلیئر کی جگہ رکھنا چاہیے تاکہ پاکستان ورلڈ کپ میں اس کے کچھ چانسز بہتر ہو جائیں؟
لیکن سب سے پہلے تو مجھے یہ بتائیں کہ عامر تو ورلڈ کپ کا حصہ ہی نہیں تھے نا, تو ان کو چکن پاکس نکلیں یا نہ نکلیں سے کیا فرق پڑتا ہے؟
کہاں تو یہ جا رہا تھا کہ وہ شاید ٹیم کا حصہ بنے.
ہاں دیکھیں نا, یہ جو کہا جا رہا تھا, یہ جو سوچا جا رہا تھا, یا یہ جو زگ زیگ قسم کی پلاننگ ہم کرتے ہیں اور ہم اس طرح سے ایکچولی ہم چیٹ کرنے کی کوشش کر رہے ہوتے ہیں قوم کو, یہ پی سی بی کی طرف سے یا ہماری جو وہ لوگ جو کہ ذمہ دارانہ پوسٹ پر ہیں ان کی طرف سے آپ کو یہ جواب اس لیے نہیں ملتے क्योंकि वो कैसे ये बात बताएंगे कि हम बेईमानी कर रहे हैं, हम डंडी मार रहे हैं, हम लाइकिंग डिसलाइकिंग पे बहुत ज्यादा काम कर रहे हैं, हम इंडिविजुअल्स के ऊपर बहुत ज्यादा ट्रस्ट कर रहे हैं। हम एक टीम की जो टोटल रिक्वायरमेंट है उसको देखते हुए आपको आप किस तरह, आप मुझे बताएं ना किस तरह हम, मतलब हम ऊपर से शुरू करते हैं तो फखर जो है वो चलें तो ना चलें कोई पता नहीं है। ठीक है, शोएब मलिक की परफॉर्मेंस उनकी एवरेज इंग्लैंड में 13 की है और हमें नहीं पता हफीज जो है उनका अंगूठा टूटा हुआ, हमें नहीं पता कल वो खेल रहे हैं कि नहीं खेलेंगे। आखिर ये किस तरह की सिलेक्शन आप वर्ल्ड कप के लिए कर रहे हैं? ठीक है, देखें आप वर्ल्ड कप के लिए तो आपके पास एंटायरली परफेक्ट फिट हालत में जो प्लेयर्स होते हैं उनको लेके आपको जाना चाहिए था। और साथ के तौर पर हफीज की मैं बात कर रही हूँ, वो बहुत इंपॉर्टेंट प्लेयर है हमारे लिए, मैं ये नहीं कह रही कि उनको नहीं सिलेक्ट करना चाहिए था, लेकिन आप उनको उस वक्त सिलेक्ट कर लेते, बुला लेते, आपके पास तो 23 मई तक अभी टाइम है, जब वो फिट हो जाते उसके बाद आप उनको टीम का हिस्सा बनाते, उसके बजाय आप किसी यंगस्टर को चांस दें। आपने आबिद अली को किस लिए बाहर बिठाया हुआ है, आप क्यों नहीं उसको खिलाते? यू नो ये सारे सवाल हैं जिनके जवाब देने चाहिए। अब आसिफ जो है वो वर्ल्ड कप में हिस्सा बनते हैं तो किसकी जगह बनते हैं? बैट्समैन मुझे नहीं लग रहा, मुझे लग रहा है सिर्फ दो बंदे ही हैं, एक तो फहीम अशरफ है और दूसरे चूंकि मिकी आर्थर को बहुत ज्यादा जुनैद खान भी पसंद नहीं है और उनको उन्होंने साइडलाइन किया हुआ है तो ये नजला उन पे भी गिर सकता है, तो यू नेवर नो। लेकिन अब चूंकि आमिर नहीं है, अगर अगर नहीं है वर्ल्ड कप स्क्वाड के लिए, तो हो सकता है कि यहाँ पे चांस जो है फिर जुनैद खान का जो है वो कंफर्म हो जाए। तो आई डोंट नो, आई हैव नो आइडिया, मैं जाहिर सिलेक्टर नहीं हूँ कि इनमें से ये किसको बिठाएंगे, लेकिन लगता यही है कि दो प्लेयर्स ही ऐसे हैं जिनकी तरफ ध्यान जाता है।
अच्छा, मैं आलिया साहिबा कल के हवाले से बताइएगा, कल पाकिस्तान का बड़ा ही ज़बरदस्त क्रूशल किस्म का ये मैच है, अगर पाकिस्तान खुदा न खास्ता ये मैच भी हार जाता है तो फिर सीरीज़ में वापसी जो है वो तकरीबन नामुमकिन ही समझी जाएगी। कल के मैच के लिए पाकिस्तान का कौन सा ऐसी 11 है जो उन्हें खिलानी चाहिए और क्या स्ट्रेटजी लेके फील्ड में जाना चाहिए?
देखिए, एक तो मैं आपको पहले ये क्लियर कर दूं और आई एम सॉरी कि मैं बहुत रूथलेसली शायद बात कर रही हूं, लेकिन ये जहन में रखें ये सीरीज से इतना ज्यादा इंटरेस्टेड नहीं है जीतने हारने में, वो सिर्फ अपना वर्ल्ड कप के लिए जो फाइनल 11 है ना उसको ट्राई कर रहे हैं और वो कॉम्बिनेशन देखने की कोशिश कर रहे हैं कि किसको खिलाएं किसको नहीं खिलाएं, कौन बेहतर होगा, जैसे उन्होंने हसनैन को भी पिछले मैच में बिठाया था। तो उस तरह से देख रहे हैं, टीम आपकी हमारी बहुत अच्छी टीम है, ये मैं बात करूं कि ऐसा नहीं है कि अगर हम ये उनकी कमजोरियां बयान कर रहे हैं तो पाकिस्तान टीम अच्छी नहीं है,